यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र उत्तरी गाजामा इजरायलको सैन्य आक्रमणका कारण विनाशकारी अवस्था सृजना हुन सक्ने संयुक्त राष्ट्र संघको चेतावनी। अब समाचार विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ। पशुपति क्षेत्र स्थित गुहेश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ। गुहेश्वरीबाट गौरी घाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा 675 वटा छठ घाट अर्थात पूजा स्थल निर्माण शुरू गरिएको गुहेश्वरी गौरी घाट छठ पूजा समितिले जनाएको छ। यसै गरी कमल पोखरी, नाग पोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भनेको जाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात कार्तिक कृष्ण प्रतिपदादेखि नै शुरू हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन प्याज लगायत खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ। कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सक्खर घिउ लगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खाने गर्दछन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। व्रतालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यस वर्ष यही कार्तिक 22 गते बिहिबार यस पर्वको मुख्य दिन परेको छ। यसअघि प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदी बहिनीबाट भाइटीका लगाएका छन्। यसैबीच छठ पर्वका लागि जनकपुर धाममा 5 करोड़ रूपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विशेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घ्यका रूपमा चढ़ाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले अघिल्लो वर्ष करिब 4 करोड़ रूपियाँ भन्दा बढ़ीको केरा भित्राइएकोमा यस वर्ष करिब 5 करोड़ रूपियाँ बराबरका 85 ट्रक केरा भित्राइएको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले हिजोदेखि ब्याङ्कक भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत उक्त विचार व्यक्त गर्नुभएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वायुसेवाले हरेक साता सोमबार र बिहिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बन फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो इजिप्टको कायरो प्रस्थान गर्नुभएको हो। विश्वका 150 भन्दा बढ़ी देशको सहभागिता रहने शहरी विकासका बारे विश्व सम्मेलनमा उप प्रधानमन्त्री सिंहले 3 वटा सत्रलाई सम्बोधन गर्नुहुनेछ। यही नोभेम्बर 4 देखि 8 तारीकसम्म कायरो वर्ल्ड अर्मान फोरमको कार्यक्रम हुँदैछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा नोभेम्बर 3 देखि 6 तारीकसम्म आयोजित 7 गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का हिजो नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढ़ाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ़दो उपयोगबारे छलफल हुनेछ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धि सम्बन्धी 16 अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई हिजो स्वदेश फर्किनु भएको छ। कोलम्बियाको काली शहरमा यही अक्टोबर 26 देखि 31 तारीकसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्च स्तरीय बैठकलाई अक्टोबर 29 र 30 तारीकमा सम्बोधन गर्नुभएको थियो। उहाँले प्रकृति र शान्ति तथा जैविक विविधता र वित्त विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराउनु भएको थियो। नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सक्रियता देखाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसारमा पीड़ित प्रभावित भएका 77 जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरेको जनाएको छ। यसै गरी मानव बेचबिखन नियन्त्रण ऐन 2064 संशोधन विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गरेको सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो। मन्त्रालयले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2081 मस्यौदा समेत तयार गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कार दुर्घटना हुँदा मालारानी गाउँपालिका वडा नम्बर 7 ठिमुरे बस्ने 26 वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका 11 ढुङ्गे देउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार सड़कबाट करिब 800 मिटर तल खसेको प्रहरीको भनाई छ। रामेछापको मन्थली विमानस्थलबाट लोकलातर्फ जाने जहाजहरूले हिजो पनि नियमित उडान भर्न नसक्दा मन्थली विमानस्थलमा पर्यटकहरू अलपत्र परेका छन्। मौसमको खराबीका कारण हिजो बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू विगत 4 दिनदेखि मन्थली विमानस्थलमा अलपत्र परेर बसेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले विनाशकारी अवस्था सिर्जना हुने भन्दै कड़ा चेतावनी जारी गरेका छन्। युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। उत्तरी गाजामा प्यालेस्टाइनीहरूले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेको बताएका छन्। उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरूसम्म सहायता पुग्न नसकेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पाकिस्तानको लाहोरमा अत्याधिक प्रदूषण बढ़ेपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। डिजेल धुवा, मौसमी कृषि जलबाट निस्कने धुवा र जाड़ोको चिसोपनले केही दिनदेखि लाहोर शहर कुहिरो र प्रदूषणको मिश्रणले ढाकिएकाले विद्यालय बन्द गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। लाहोरमा प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा माथि पुगेको एयरको तथ्याङ्कले देखाएको छ। पंजाब सरकारले पनि वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा बढ़ी पुगेको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागका केही स्थान तथा तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र उत्तरी गाजामा इजरायलको सैन्य आक्रमणका कारण विनाशकारी अवस्था सृजना हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।